हमको बना दे अदब का तो पैकर, करते रहे एहतराम शरीयत।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. میرے پیارے اسلامی بھائی اور مدنی چینل کے ناظرین، ماہ رمضان کی نور بری گھڑیوں میں پروگرام احترام شریعت میں آپ کی خدمت میں حاضر ہیں. آئیے آج کے موضوع کی طرف بڑھنے سے پہلے نبی الانبیاء تاجدار ارض و سما حبیب کبریا مکی مدنی مصطفیٰ علیہ تحیت و ثنا کی بارگاہ بے کسپنا میں ہدیہ درود و سلام پیش کرنے کی ایک فضیلت سننے کی سعادت حاصل کریں. اللہ کے پیارے حبیب، حبیب لبیب، دکھی دلوں کے طبیب صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، اسمع صلاة اہل محبتی وأعرفهم. اہل محبت کا درود میں خود سنتا ہوں اور ان درود پڑھنے والوں کو پہچانتا بھی ہوں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. حضرت سیدنا انس رضی اللہ تعالی عنہ، سرکار علی وقار بے کسوں کے مددگار، شہنشاہ والا تبار جناب احمد مختار صلی اللہ تعالی علیہ وآلہ وسلم کے دربار نور بار کی ایک بات بیان کرتے ہیں، آئیے اس کو سننے کی سعادت حاصل کریں. آپ فرماتے ہیں کہ ایک مرتبہ ہم اپنے کریم آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی خدمت میں حاضر تھے کہ اللہ کے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، ابھی اس دروازے سے ایک جنتی شخص داخل ہوگا. یہ بات آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے لبہ مبارکہ سے نکلی تو ایک انصاری شخص داخل ہوا جس کی داڑھی وضو کی وجہ سے تر تھی. اس نے اپنے جوتے بائیں ہاتھ میں، یعنی الٹے ہاتھ میں لٹکا رکھے تھے. حاضر بارگاہ ہو کر سلام عقیدت پیش کیا. پھر دوسرا دن آیا، اسی طرح ہم اپنے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی خدمت میں حاضر تھے تو اللہ کے پیارے محبوب دانائے غیوب منزہ عن العیوب صلی اللہ تعالی علیہ وآلہ وسلم نے وہی پہلے دن والی بات ارشاد فرمائی. آج بھی وہی انصاری اسی کیفیت میں دروازے سے داخل ہوئے، بارگاہ رسالت میں سلام پیش کیا. فرماتے ہیں کہ تیسرا دن آیا، تیسرے دن ہم نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی خدمت میں حاضر تھے تو تیسرے دن بھی اللہ کے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے وہی کلمات ارشاد فرمائے کہ ابھی اس دروازے سے ایک جنتی آدمی داخل ہوگا. تیسرے دن بھی جب ہم نے دیکھا تو وہی انصاری نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی خدمت اقدس میں حاضر ہوئے. جب حاضری کے بعد یہ واپس لوٹنے لگے، حضرت سیدنا عبداللہ بن عمر بن عاص رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں ان کے پیچھے چل پڑا. جب وہ مسجد شریف سے باہر نکلے تو ان کی خدمت میں حاضر ہو کر میں نے کہا کہ میں کسی وجہ سے اپنے گھر نہیں جا سکتا، تو اگر آپ مجھے اجازت دیں تو میں تین دن آپ کے گھر رک سکتا ہوں. جب دل میں ایک تجسس تھا کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ان کے بارے میں تین دن لگاتار ایک ہی بات ذکر فرمائی کہ ابھی اس دروازے سے جنتی آئے گا، تینوں مرتبہ یہی حاضر خدمت ہوئے، تو تین دن ان کے ساتھ رہ کر دیکھوں تو صحیح ان کا کون سا ایسا عمل ہے جس عمل کی وجہ سے یہ اتنے بڑے مرتبے تک پہنچ گئے. میں نے جب ان سے بات کی، انہوں نے کہا ٹھیک ہے، तुम मेरे घर रुकना चाहते हो तो आ जाओ, कोई मुश्किल नहीं है, मेरे घर में आकर क्याम करो। मैं उनके घर चला गया और हजरत सैयदना अनस रजी अल्लाह तआला अन्हु फरमाते हैं कि हजरत सैयदना अब्दुल्लाह बिन आमर बिन आस रजी अल्लाह तआला अन्हु फरमाया करते थे, मैंने वो तीन रातें उनके साथ गुजारी। तीनों रातों में मैंने कोई ऐसा खास अमल नहीं देखा कि जिस अमल की वजह से ये कहा जा सके कि ये अमल है जो इनको इतने बड़े मर्तबे तक पहुंचा गया। रात के वक्त कोई लंबी चौड़ी इबादत नहीं करते थे, हां इतना था कि जब वो बेदार होते या रात को करवट बदलते सोने की हालत में, तो करवट बदलते वक्त भी अल्लाह ताला जल्ल जलालुहु का जिक्र करते, अल्लाहु अकबर ये जुमला उनकी जबान से निकलता। और कैफियत ये थी कि मस्जिद शरीफ के करीब ही घर होगा, जिस वक्त इकामत की आवाज आना शुरू होती तो ये उस वक्त अपने घर से मस्जिद की तरफ चलते। साथ ही साथ ये था कि जितना वक्त मैंने उनके पास गुजारा, उनके मुंह से जब भी कोई बात निकली, अच्छी बात निकली, मैंने किसी की बुराई उनके मुंह से नहीं सुनी। तीन दिन गुजरे, तीन दिन गुजरने के बाद मैंने अपने आने का मकसद उनके सामने रखा और उनको ये बताया कि मैंने ये तीन दिन आपके घर में गुजारे तो कोई ऐसी आजमाइश नहीं थी कि जिस आजमाइश की वजह से मैं अपने घर में नहीं जा सकता था, मैं सिर्फ ये जानना चाहता था कि तीन दिन लगातार जबाने रिसालत से जन्नती होने की खुशखबरी आपके लिए बयान की गई, आप ऐसा कौन सा अमल करते हैं कि जिसकी वजह से इतना बड़ा मकाम आपको मिल गया, सिर्फ ये देखना मकसूद था। मैंने ये तीन रातें आपके घर में गुजारी, कोई ऐसी चीज मुझे तो नजर नहीं आई, कोई ऐसा खास अमल, कोई ऐसी इबादत, कोई ऐसा मामूल कि जिसकी वजह से इतना बड़ा मर्तबा मिल गया हो। वो साहिब कहने लगे कि मेरे मामूलात में तो यही कुछ है जो तुमने देखा है। कहते मैं वहां से चल पड़ा, जब निकला तो उन्होंने दोबारा मुझे आवाज दी और आवाज देने के बाद कहने लगे मेरा अमल तो वही है जो तुमने देखा है। हां एक चीज तुम्हें मजीद बता दूं कि मैं अपने दिल में किसी मुसलमान के बारे में बददियानती नहीं पाता, ना ही अल्लाह ताला जल्ल जलालुहु की आता करदा भलाई पर मैं किसी से हसद करता हूं। जिसको जो नेमत मिल गई, मेरे दिल में कभी यह चीज नहीं आई कि यह नेमत इसे क्यों मिली। यह हदीस मुबारक हजरत सैयदना अनस रदी अल्लाह तआला अन्हु ने रिवायत की जो अभी आपने सुनी। हजरत सैयदना अब्दुल्लाह बिन अमर बिन आस रदी अल्लाह तआला अन्हु आप निकलते हुए ये कलेमात कहते हुए आए कि मुझे लगता है यही वो आमाल हैं कि जिन्होंने तुम्हें इतने बड़े मर्तबे तक पहुंचा दिया। वो आमाल क्या है, दोबारा वो आमाल सुनिए। मैं अपने दिल में किसी भी मुसलमान की बददियानती नहीं पाता, नहीं किसी का बोझ, हसद, कीना, नफरत, अदावत, कुदूरत मेरे दिल में कुछ भी नहीं है। और जिसको अल्लाह ताला जल्ल जलालुहु ने नेमतें अता फरमाई, मैं अपने दिल में किसी भी मुसलमान का हसद नहीं पाता। ये आज का उन्वान, उम्मीद आप समझ गए होंगे कि आज अगर हम अपना जायजा लेते हैं ना तो दीगर बुराइयों और दीगर खराबियों के साथ साथ हमारे अंदर हसद की आफत ये भी पाई जाती है। किसी की नेमत देख ली तो वैसे ही जलना शुरू कर देते हैं, किसी की नेमत देख ली तो वैसे ही तबीयत हलकान होना शुरू हो जाती है। हसद क्या है, किसी नेमत वाले की नेमत के जवाल की तमन्ना करना। इसके पास ये नेमत है ना, ये नेमत इससे छिन जाए। कोई अच्छी तिलावत करने वाला है, अच्छी नात पढ़ने वाला है, अच्छा बयान करने वाला है, ये दिल में तमन्ना पैदा होना कि इसकी ये नेमत छिन जाए। ये अच्छी तिलावत क्यों कर लेता है, ये अच्छा बयान क्यों कर लेता है, ये अच्छी गुफ्तगू क्यों कर लेता है, लोगों के दिल में इसकी मोहब्बत ही क्यों है, अल्लाह ताला जल्ल जलालुहु ने इसे माल क्यों दिया है। दूसरे लफ्जों में यही कहेंगे ना, इसके पास गाड़ी क्यों है, इसके पास बंगला क्यों है, इसका ये स्टेटस क्यों है, इसके साथ इतना लोगों का मोहब्बत भरा बर्ताव क्यों है। हर नेमत के बारे में इसी अंदाज में गौर कर लीजिए और साथ ही साथ सबको दावत दूंगा, मैं अपने बारे में सोचूं, आप अपने बारे में सोचिए, मैं अपना जायजा लूं, आप अपना जायजा लीजिए। कहीं ऐसा तो नहीं कि ये लानत, ये आफत, ये मुसीबत, ये बीमारी मेरी अपनी जात में भी पाई जाती है। किसी की नेमत के जवाल की तमन्ना करना ये बुरा है। और दूसरे लफ्जों में अगर बात की जाए ना, इसको ये नेमत अता करने वाला कौन है, किसी को हुस्न मिला अता करने वाला कौन है, किसी को गाड़ी मिल गई अता करने वाला कौन है, کسی کو اچھی آواز مل گئی، عطا کرنے والا کون ہے؟ کسی کی محبت دوسروں کے دل میں ڈال دی گئی، تو یہ محبت ڈالنے والا کون ہے؟ اللہ تعالی جل جلالہ نے جس کو جو بھی نعمت عطا فرمائی، یہ اس کی اپنی تقسیم ہے. کوئی نعمت ایسی نہیں ہے جو بندہ اپنی محنت اپنی مشقت کے ذریعے حاصل کر لے، یہ تو ساری اللہ تعالی جل جلالہ کی عطا ہے. جی ہاں، یہ روپیہ، یہ پیسہ، یہ زمین، یہ جائیداد، یہ مکان، یہ دکان اور جتنے بھی اس طرح کے معاملات ہیں، یہ سب تو اللہ کی عطا ہے. ہمارے درمیان اگر محنت کی وجہ سے یہ مال تقسیم ہوتا تو دنیا میں سب سے امیر آدمی مزدور کو ہونا چاہیے تھا. سب سے زیادہ محنت تو وہ کرتا ہے، سب سے زیادہ مشقت تو وہ اٹھاتا ہے. 8 گھنٹے، 10 گھنٹے، 12 گھنٹے، بعض اوقات اس سے بھی زائد وقت وہ محنت اور مشقت کے کام میں لگا ہوتا ہے، دن رات ایک کر رہا ہوتا ہے، کیسے پسینہ بہ رہا ہوتا ہے. اللہ تعالی جل جلالہ کا یہ بندہ اپنے رب کی عطا کردہ نعمتوں سے فیض یاب ہونے کے لیے یہ محنت مزدوری والے رستے کو اپناتا ہے. یہ جتنا کچھ بھی ہے نا، یہ سب اللہ کی عطا ہے. اور یہ حسد کرنے والا، دوسرے کی نعمت کے زوال کی تمنا کرنے والا، دوسرے لفظوں میں بات یہی ہے کہ یہ اپنے رب کی تقسیم پر راضی نہیں ہے. اور ظاہری طور پر یہ کلمات اس کی زبان پر نہیں آتے، لیکن اندر کھاتے کہانی یہی ہوتی ہے کہ اللہ نے اسے دولت کیوں دی، اللہ نے اسے اچھی آواز کیوں دی، اللہ نے اس کی محبت لوگوں کے دلوں میں کیوں ڈالی. تو اے حسد کرنے والو، اللہ تعالی جل جلالہ کی تقسیم پر کلام کرنے کے بجائے رب کی تقسیم پر راضی ہو جا. آپ نے دیکھا وہ انصاری، کوئی لمبی چوڑی عبادات کا سلسلہ نہیں ہے، لیکن اس کے باوجود نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں ابھی اس دروازے سے جنت ہی آئے گا. حضرت عبداللہ بن عمر بن عاص رضی اللہ عنہ 3 دن ان کے گھر میں گزارتے ہیں اور نکلتے وقت کہتے ہیں میرے بھائی، میں نے تو تمہارا کوئی خاص عمل نہیں دیکھا، اتنا بڑا مرتبہ تمہیں کیسے مل گیا؟ وہ جواب دیتے ہوئے کہتے ہیں صرف اتنی سی بات ہے، میرے دل میں کسی کے بارے میں کوئی بغض، کینہ، حسد، عداوت، قدورت کچھ بھی نہیں ہے. میرا دل مسلمانوں کے بارے میں صاف ہے. کیا میں اور آپ یہ کلمات کہہ سکتے ہیں؟ کیا ہماری زبان سے یہ جملہ نکل سکتا ہے؟ چلیں زبان سے نکال بھی دیا کہ میرے دل میں کسی بھی مسلمان کا بغض نہیں ہے، یہ واقعی نوکے زبان سے نکلا یا اندر دل کی کیفیت بھی یہی ہے، اندرونی معاملات بھی یہی ہیں؟ ہے سوچنے کی بات، اسے بار بار سوچ. اور آپ کے سامنے یہ بھی عرض کرتا چلوں، نبی الانبیاء تاجدار عرض و سما حبیب کبریا مکی مدنی مصطفیٰ علیہ تحیت و ثنا ارشاد فرماتے ہیں الحسد یأکل الحسنات کما تأکل النار الحطب. حسد اتنی بڑی برائی ہے کہ یہ نیکیوں کو کھا جاتا ہے، حسد نیکیوں کو برباد کر دیتا ہے. اور باقاعدہ سے مثال ذکر کرتے ہوئے فرمایا گیا کما تأکل النار الحطب، جس طرح آگ لکڑیوں کو کھا جاتی ہے نا، اسی طرح حسد نیکیوں کو کھا جاتا ہے. آپ تصور کیجئے، میرے دل میں یہ خواہش پیدا ہوئی کہ اس کو جو نعمت میسر ہے نا، یہ نعمت اس سے چھن جائے. اس کی نعمت نہیں چھنی، میری اپنی نیکیاں برباد ہو گئیں. اس کی آواز خراب ہو جائے، اس کی آواز تو خراب نہیں ہوئی، اس کا تو طوطی بول رہا ہے، اس کی تو بلے بلے ہو رہی ہے، اور اللہ تعالی جل جلالہ نے اسے عزتیں عطا فرما دی. لیکن میں اگر حسد کی آفت کی طرف بڑھتا ہوں اور حسد کی لعنت میں مبتلا ہوتا ہوں تو مجھے حاصل کیا ہوا؟ نمبر ایک تو جلنا، اس کو دیکھ دیکھ کر، اس کی عزتیں دیکھ دیکھ کر کڑتے رہنا، اور عزت مل گئی، اور نعمت مل گئی، اور دولت مل گئی، اور سرمایہ مل گیا، اور دلوں میں اس کی محبت پیدا ہو گئی، میں بس جلتا چلا جا رہا ہوں. اور میرے دل میں جلن پیدا ہوئی، ایک تو یہ کہ اس حسد کی آگ میں جلنا، اور نمبر دو نیکیوں کا ضائع ہو جانا. اور اگر اسی آفت میں مبتلا رہتے ہوئے حاسد دنیا سے چلا گیا تو ہو سکتا ہے اللہ تعالی جل جلالہ کی رحمت شامل حال نہ ہوئی تو کل قیامت کے میدان میں بھی جہنم میں جانے کا حکم سنا دیا جائے، اور پھر یہاں بھی دنیا میں حسد کی آگ میں جلتا رہا، وہاں جہنم کی آگ میں جلنا پڑ جائے. کتنی بڑی آفت، کتنی بڑی مصیبت، نیکیوں کو لے گئی، دن رات نیندیں اڑی ہوئی ہیں، اس کی عزتیں دیکھ دیکھ کر، اس کی شانیں دیکھ دیکھ کر، اللہ تعالی جل جلالہ نے اسے جو مقام رفیع عطا فرمایا، اس کا وہ مقام دیکھ دیکھ کر. تو میرے پیارے اسلامی بھائیو، آئیے حسد سے اپنی جان چھوڑائیں. اور اگر آپ کے سامنے یہ بات بھی عرض کرتا چلوں کہ حسد ہی وہ گناہ ہے جو دنیا میں سب سے پہلے ہوا، جی ہاں، دنیا میں پہلا گناہ جو ہوا نا وہ حسد کا گناہ ہے. کیسے؟ حضرت آدم علیہ الصلوۃ والسلام کو اللہ تعالی جل جلالہ نے بنایا، فرشتوں کو حکم دیا گیا اسجدوا لآدم، اے فرشتوں آدم کو سجدہ کرو. فرشتوں نے حضرت آدم علیہ الصلوۃ والسلام کو سجدہ کیا، لیکن ایک تھا جو سجدے کی طرف نہیں بڑھا، ایک تھا جس نے سجدہ کرنے سے انکار کیا. جب اس سے پوچھا گیا نا، ما منعک اللہ تسجد اذ امرتو، میں نے حکم دیا تھا سجدہ کرنے کا، تو نے سجدہ کیوں نہیں کیا؟ اس کی زبان پر یہ جملہ آتا ہے، انا خیر من، میں ان سے بہتر ہوں. حضرت آدم علیہ الصلوۃ والسلام کو ملنے والی عزت شیطان نہیں دیکھ سکا. معلم الملکوت تھا، اللہ تعالیٰ جل جلالہ نے حضرت آدم علیہ الصلوۃ والسلام کو اپنا نبی بنایا، اپنا خلیفہ بنایا، اور یہ کلام تو پہلے سے جاری تھا. حضرت آدم بعد میں بنے، حضرت آدم کو بنانے کی گفتگو تو پہلے ہوئی تھی، اور اس ساری گفتگو سے یہ واقف تھا. اللہ تعالیٰ جل جلالہ نے فرمایا تھا، انی جاعل فی الارض خلیفہ، میں زمین میں اپنا خلیفہ بنانے والا ہوں. یہ کلام تو پہلے ہو چکا تھا، فرشتوں کے ساتھ اٹھنا بیٹھنا تھا، ان ساری چیزوں سے باخبر تھا، لیکن سب کچھ جاننے کے باوجود حسد کی لعنت میں گرفتار ہو گیا. تو سب سے جو پہلا گناہ ہوا نا وہ حسد کا گناہ ہے، اور حسد اپنے ساتھ کیا کیا برائیاں لے کر آتا ہے، اور اس کی وجہ سے کیا کیا خرابیاں جنم لیتی ہیں. آئیے نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا ایک فرمان آپ کے سامنے رکھو. اللہ کے پیارے محبوب صلی اللہ تعالی علیہ وآلہ وسلم ارشاد فرماتے ہیں، تم میں پچھلی امتوں کی بیماری ضرور پھیلے گی. ایک ایسی بیماری ہے جو پچھلی امتوں میں تھی، لیکن یہ بیماری تمہارے اندر بھی پیدا ہو جائے گی. وہ بیماری کون سی ہے؟ میرے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں، وہ بیماری ہے بغض اور حسد. یہ حسد اور بغض کی بیماری ہے، پچھلی امتوں میں بھی تھی اور یہ بیماری تمہارے اندر بھی پیدا ہو جائے گی. یہ کہنے کے بعد سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں، یہ بیماری اس طرح کی طرح ہے. اس طرح بال کاٹ دیتا ہے نا، بال صاف کر دیتا ہے، سارے بال مونڈ دیتا ہے. سرکار فرماتے ہیں، یہ بیماری اس طرح کی طرح ہے. اس طرح تو بال ختم کرتا ہے نا، یہ بیماری یہ نیکیوں کو ختم کر دیتی. الحسد یأکل الحسنات کما تأکل النار الحطب، جس طرح آگ لکڑی کو ختم کر دیتی ہے نا، یہ بیماری ایسے ہی بندے کی نیکیوں کو ختم کر دیتی ہے. سرکار علی وقار صلی اللہ تعالی علیہ وآلہ وسلم یہ کہنے کے بعد ارشاد فرماتے ہیں، اس ذات کی قسم جس کے قبضہ قدرت میں محمد صلی اللہ تعالی علیہ وآلہ وسلم کی جان ہے، تم اس وقت تک جنت میں نہیں جا سکتے جب تک مومن نہ ہو جاؤ، اور اس وقت تک تم کامل مومن نہیں ہو سکتے جب تک آپس میں محبت نہ کرو. اور یہ کہنے کے بعد ہمارے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم ارشاد فرماتے ہیں، میں تمہیں ایسی چیز نہ بتاؤں کہ جس کو اپنانے کی وجہ سے تم آپس میں محبت کرنے لگ جاؤ. عرض کی گئی، یا رسول اللہ وہ چیز کیا ہے؟ میرے آقا و مولا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم آپس میں سلام کو عام کرو. حسد کی لعنتوں میں سے، حسد کی آفتوں میں سے ایک آفت یہ ہے کہ جس کے بارے میں حسد دل میں پیدا ہوگا نا، جسمانی دوری بھی ہونا شروع ہو جائے گی، اور بعض اوقات چہرے کے خد و خال بھی بتا رہے ہوتے ہیں کہ ان میں کوئی ان بن پیدا ہو چکی ہے، تھوڑا کھچا کھچا رہے گا. اس کے سامنے اگر کسی نے اس کی تعریف کر دی، یار کتنی اچھی نعت پڑھتا ہے، کتنا اچھا بیان کرتا ہے، دیکھو یار اللہ نے اس کو کتنا نوازا ہوا ہے، تو اس کی تعریف سننے کے لیے بھی یہ تیار نہیں ہوگا. اس کے کام تو دیکھو، کیسا نفیس طبیعت والا بندہ ہے، کیسی پیاری ادائیں، لوگ اس کی تعریفیں کر رہے ہوتے ہیں اور یہ تعریفیں سن سن کر بنا اندر کھاتے جل رہا ہوتا ہے. اندرونی دنیا اس کی زیر و زبر ہوتی ہے، دل کی دنیا زیر و زبر ہوتی ہے، اور یہ پریشانی ہی پریشانی میں مبتلا ہوتا ہے. اللہ تعالیٰ نے اسے جو عزتیں دیں، اس کے جلنے سے، اس کے کڑنے سے، اس کے سڑ سڑ کر مرنے سے، اس کی عزتوں میں تو کوئی فرق نہیں آیا. اللہ نے جو نعمت اسے عطا فرمائی اس میں تو کوئی فرق نہیں آیا. اللہ کی عطا کردہ نعمت کے سامنے کس میں اتنا دمخواہ میں کوئی رکاوٹ کھڑی کر سکے؟ حسد کی آفت میں جلنے والا کسی کا دن رات جو ہے نا یہ بے چینی میں گزر رہا ہوتا ہے. آئیے اپنے کریم و رحیم آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کا ایک اور فرمان آپ کے سامنے رکھوں. सरकार सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम इरशाद फरमाते हैं, हसद करने वाले, चुगली खाने वाले और काहिन के पास जाने वाले, जादूगरों के पास जाने वाले, ये तीन तरह के लोगों का इस हदीस में जिक्र किया जा रहा है। हसद करने वाले, चुगली खाने वाले, काहिनों के पास जाने वाले। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम इरशाद फरमाते हैं, इनका मुझसे कोई ताल्लुक नहीं, मेरा इनसे कोई ताल्लुक नहीं। इससे बड़ी और वाईद आपके सामने क्या रखो। मेरे आका सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम इरशाद फरमाते हैं, हसद करने वाले का मेरे साथ कोई ताल्लुक नहीं, मेरा इसके साथ कोई ताल्लुक नहीं। इससे बड़ी कौन सी वाईद बयान की जाए। निस्बत रसूल ही की वजह से तुम्हारी दुनिया और आखिरत संवरेगी। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के दामन अकदस से वाबस्तगी की वजह से ही तुम्हारी इज्जतों की हिफाजत होगी। अल्लाह ताला दुनिया में इज्जतें अता फरमाएगा, क्यामत के मैदान में इज्जतें अता फरमाएगा। और अगर मेरे आका ने क्यामत के मैदान में भी ये फरमा दिया, मेरे फरमान तो तेरे सामने बयान किए गए थे, क्या तुझे ये बताया नहीं गया था कि हसद करने वाले का मेरे साथ कोई ताल्लुक नहीं है? आज मेरी बारगाह की तरह मुतवज्जे क्यों हो रहा है? उस वक्त यकीन जानिए हमारे पास कोई और हमारा पुरसाने हाल नहीं होगा। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के दामन अकदस को थाम लीजिए और आइए इस हसद की आफत से हम अपने आप को महफूज करने की तरफ बढ़ जाएं। माह रमजान की बरकतें जारी हैं, खुश नसीब अपने रब का कुर्ब पाने वाले अमाल करते चले जा रहे हैं। अल्लाह ताला जल जलालहू की बंदगी बजा लाकर सुबहान रब्बियल अजीम, सुबहान रब्बियल आला की सदाएं बुलंद करते चले जा रहे हैं। रब की बंदगी बजा लाने वाले, तिलावत कुरान करने वाले, सदका और खैरात करने वाले, मुसलमानों में मोहब्बतें बांटने वाले, ये तो अल्लाह की रजा के हकदार बनते चले जा रहे हैं। हम कहीं पीछे ना रह जाएं। ऐ हसद की आफत में मुबतला रहने वालों, आओ अपने दिल को साफ करें। अमीर अहले सुन्नत ने एक मौका पर यह बात जिक्र फरमाई कि अगर मैं कसमिया कहूं ना, अपने बारे में बात जिक्र फरमा रहे हैं, अगर मैं कसमिया कहूं ना कि रूए जमीन पर कोई एक मुसलमान भी ऐसा नहीं जिसके बारे में मैं नफरत अपने दिल में पाता हूं, मैं कह सकता हूं। अमीर अहले सुन्नत से हमारी मोहब्बतें तो हैं ना, आप अल्लाह ताला जल जलालहु के वली हैं, दीन के आलिम हैं, मुस्तफा करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम से मोहब्बत करने वाले, यही तो वो चीजें हैं जिसकी वजह से हम हर मुसलमान से मोहब्बत करते हैं। निस्बत रसूल, सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम की गुलामी। अमीर अहले सुन्नत फरमाते हैं, रूए जमीन पर कोई मुसलमान ऐसा नहीं जिसके बारे में मैं अपने दिल में नफरत पाता हूं। आइए ना अल्लाह ताला जल जलालहू की बारगाह में अर्ज करें, मेरे पाक परवरदिगार पाक दिल वालों का वासिता, हमारे दिल को भी पाक फरमा दे। मेरे मौला, जिनको तूने मुसलमानों के बोझ, हसद, नफरत, अदावत, कीने से महफूज रखा, अपने उन अच्छी तबीयत वाले बंदों का वासिता, मेरे पाक परवरदिगार हमें भी पाक फरमा दे, हमें भी पाकी नसीब फरमा दे, और हमारे दिलों से भी बोझ, हसद, नफरत, अदावत, कुदूरत, कीना, इन सारी आफतों को दूर फरमा दे। और सरकार अली वकार सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का एक फरमान आपके सामने रख के गुफ्तगू को इख्तिताम की तरफ लाता हूं। नबी मोहतरम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने 6 किस्म के लोगों का तज़किरा फरमाया। सरकार फरमाते हैं, 6 किस्म के लोग ऐसे हैं कि जिनको हिसाब किताब से 1 साल पहले जहन्नम में डाल दिया जाएगा। इन 6 में से 1 हसद करने वाला भी। क्यामत के दिन की मुशक्कतें, क्यामत के दिन की मुश्किलें, क्यामत के दिन की आफतें, ये सब अपनी जगह। इससे पहले का मरहला जो ना, वो कब्र का मरहला है। अगर हसद करने की वजह से हमारी कब्र में आग सुलगा दी गई, हमें सांप और बिच्छुओं के हवाले कर दिया गया, अब तो सबूर तो करें ना, हमारा बनेगा क्या। आला हजरत इमाम अहले सुन्नत ने एक बात जिक्र की, उसी बात पर अपनी गुफ्तगू को इख्तिताम की तरफ लाता हूं। आप जिक्र करते हैं अंधेरा घर, ये कब्र के ताल्लुक से बात हो रही है। अंधेरा घर, अकेली जान, दम घुटता, दिल उकताता, खुदा को याद कर प्यारे, वो साथ आने वाली है। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए। आमीन बिजाह नबी अल अमीन सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम।
ہم کو بنا دے ادب کا تو پیکر، کرتے رہے احترام شریعت۔